الحمد لله، الحمد لله رب العالمين، الصلاة والسلام على محمد الأمين. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. خواتین و حضرات، ہم سورہ مریم کی آیت 10 سے درس کی ابتدا کر رہے ہیں. سیدنا یحییٰ کی سرگزشت زیر بحث ہے. ان کی حیثیت چونکہ مسیح علیہ السلام کے ارحاس کی ہے، اس لیے قرآن مجید نے مسیحیوں کو یا زمانے کے لحاظ سے کہیے تو نصارہ کو خطاب کیا ہے، تو بات بھی انہی سے شروع کی ہے. یہ سرگزشت یہاں تک پہنچ گئی تھی کہ زکریہ یعنی ان کے والد کو بشارت دے دی گئی، اور اس بشارت کے بارے میں جو کچھ ان کو تردد لاحق تھا اس پر بھی انہیں اطمینان دلایا گیا. یہاں تک کہ جب انہوں نے درخواست کی کہ اس کی کوئی نشانی مجھے دی جائے تو وہ نشانی بھی دے دی گئی. چنانچہ ارشاد ہوا ہے، کار ربی جلی آیا قال آیتک اللہ تکلم الناس ثلاث لیال سویا. زکریہ نے کہا، میرے پروردگار میرے لیے کوئی نشانی ٹھہرا دی. میں عرض کر چکا ہوں کہ یہ چونکہ ایک ذاتی زندگی سے متعلق بشارت تھی، اللہ تعالیٰ کا کوئی پیغام جس طرح کہ وہ اپنے نبیوں کو لوگوں تک پہنچانے کے لیے دیتے ہیں اس طرح کا پیغام نہیں تھا. وہ پیغام جب سپرد کیا جاتا ہے تو اس میں ایسے ذرائع اختیار کیے جاتے ہیں کہ پیغمبر کو کوئی ادنا تردد بھی باقی نہ رہے. یہ چونکہ ایک ذاتی نوعیت کی بشارت تھی تو حاطف غیبی کے ذریعے سے دی گئی، ایک آواز انہوں نے سنی، اور جب ان کو یہ خیال ہوا کہ یہ بات مجھے کہی جا رہی ہے تو کچھ تردد بھی لاحق رہا کہ میں کہیں اپنے ہی دل کی آواز تو نہیں سن رہا، حدیث نفس تو نہیں ہے، کہ ایسا تو نہیں کہ کوئی شیطانی القا ہو گیا ہے. تو انہوں نے اپنے اطمینان کے لیے آیت یا نشانی مانگی. فرمایا ٹھیک ہے. کالا آیتوں کا اللہ تکلم الناس ثلاث لیال سویا، تمہارے لیے نشانی یہ ہے کہ تم شب و روز 3 شب و روز لوگوں سے بات نہیں کر سکو گے جبکہ تم بالکل تندرست ہو، یعنی کوئی بیماری نہیں ہے، کوئی خرابی نہیں ہے، لیکن 3 دن رات تک تمہاری زبان لوگوں کے ساتھ گفتگو کے لیے بند ہو جائے. سورہ آل عمران کی آیت 41 میں تصریح ہے کہ جب اللہ کا نام لینا چاہو گے، تسبیح کرنا چاہو گے، تحلیل کرنا چاہو گے تو بے تکلف کرو. تو یہ ظاہر ہے کہ ایک بڑی ہی واضح نشانی تھی، یعنی اللہ تعالیٰ نے ان کے اطمینان کے لیے اور اپنے ایک بندے پر سکینت اتار دینے کے لیے اتنی بڑی نشانی خود ان کی اپنی ذات کو بنا دیا. اس پر میں نے لکھا ہے کہ یعنی یہ حالت کسی مرض یا خرابی کی وجہ سے نہیں ہوگی. سویہ کے لفظ سے قرآن نے اس کو ادا کیا ہے، یعنی یہ حالت کسی مرض یا خرابی کی وجہ سے نہیں ہوگی بلکہ خدا کی ایک نشانی ہوگی کہ تم خدا کی تسبیح و تحلیل تو کرو گے، اس میں کوئی رکاوٹ نہیں ہوگی. سبحان اللہ، الحمدللہ، اللہ کا ذکر، اس میں کوئی مسئلہ نہیں ہوگا، لیکن لوگوں سے کوئی بات نہیں کر سکو. تو یہ نشانی ہے. سورہ آل عمران کی آیت 41 میں اس کی تصریح ہے. استاد امام لکھتے ہیں، ظاہر ہے کہ ایک آدمی پر ایسی حالت کا طاری ہو جانا کہ وہ ذکر الہی تو کر سکے لیکن کوئی اور کلمہ زبان سے نہ نکال سکے، کوئی شیطانی حالت نہیں ہو سکتی. یعنی جو ان کے ذہن کا تردد تھا اس کو اللہ تعالیٰ نے اس طرح دور کر دیا، میرا نام لو گے، میرا ذکر کرو گے، میری تسبیح کرو گے، میرے نام کی تحلیل کرو گے، کوئی رکاوٹ نہیں ہوگی۔ لیکن جیسے ہی لوگوں سے کوئی بات کہنا چاہو گے، نطق اور بیان کی صلاحیت انسان کو ابلاغ کے لیے دی گئی ہے، وہ اسی وقت زبان کھولتا ہے جب دوسروں سے کوئی بات کرنا چاہتا ہے، فرمایا کہ اس کی صلاحیت سلب ہو جائے گی۔ یہ ہو سکتی ہے تو رحمانی حالت ہی ہو سکتی ہے، چنانچہ یہ حالت حضرت زکریا پر طاری ہو گئی۔ وہ محراب عبادت سے نکل کر لوگوں میں آئے، انہیں بشارت دی گئی، اس وقت وہ محراب عبادت میں تھے۔ محراب سے مراد یہاں وہ چھوٹے چھوٹے حجرے ہیں جو محرابوں کی صورت میں بالعموم ہیکل میں بھی بنائے جاتے تھے، ہمارے ہاں مسجدوں میں بھی بنائے جاتے تھے، ان میں لوگ بیٹھ جاتے تھے، عبادت کرتے تھے، کوئی اعتکاف کرنا چاہتا تو وہ کر لیتا تھا۔ وہ محراب عبادت سے نکل کر لوگوں میں آئے تو وہ کچھ بول نہیں سکتے تھے، صرف اشارے سے انہوں نے لوگوں کو تسبیح و تحلیل میں مشغول رہنے کی ہدایت کی، یعنی تسبیح اور تحلیل کے الفاظ زبان سے نکلے، اور ان کے بارے میں اشارے سے بتایا کہ تم بھی یہی کرو، اور اس کے بعد واپس چلے گئے۔ تو ارشاد ہوا کہ یہ ہم نے اس کو بشارت دی اور یہ نشانی اس کے لیے مقرر کر دی، یحییٰ جیسا بچہ ہوگا، اس سے پہلے کسی عام انسان کے ساتھ ہم نے یہ معاملہ نہیں کیا، یہ پیغمبروں ہی کے ساتھ رہا ہے، تم بھی بوڑھے ہو اور تمہاری بیوی بھی بانجھ ہے، لیکن یہ بے نظیر فرزند ہم نے عطا کرنے کا فیصلہ کر لیا ہے۔ تم نے درخواست کی تھی کہ کوئی ایسا فرزند تمہیں ملے جو تمہارا بھی وارث ہو، یعقوب کے خاندان کا بھی وارث ہو، اور جو مذہبی ذمہ داریاں تم بنی اسرائیل میں ادا کر رہے ہو اور تمہارا خاندان ادا کر رہا ہے، اس میں کوئی رکاوٹ نہ پڑے۔ یہ میں اس سے پہلے عرض کر چکا ہوں کہ سیاسی قیادت، مذہبی قیادت اور مختلف پیشے، ان میں خاندانوں کے اندر روایت کے قائم رہنے کا طریقہ ہی پرانے زمانے میں اختیار کیا، اور اللہ تعالیٰ کی بھی سنت یہی ہے۔ اس میں ظاہر ہے کہ موجودہ زمانے میں بہت کچھ تبدیلیاں آئی ہیں، لیکن صدیوں تک یہی صورتحال رہی ہے، یہاں تک کہ ہمارے ہاں بر صغیر کے سماج میں تو ان پیشوں نے مستقل حیثیت اختیار کر لی تھی، اور اسی کے لحاظ سے لوگ پہچانے جاتے تھے، بلکہ پیشے ہی بالعموم ان کی ذات برادری قرار پا جاتے تھے، یہ ترخوان ہیں، یہ لوہار ہیں، اسی طرح مختلف کام لوگ کرتے تھے۔ تو فرمایا کہ تم بالکل تندرست ہو گئے، لیکن شب و روز بات نہیں کر سکو گے۔ فخرج علی قومہ من المحراب فاوحى الیہم ان سبحوا بکرۃ وعشیا، چنانچہ محراب عبادت سے نکل کر وہ اپنے لوگوں کے پاس آیا۔ جب یہ بشارت دی گئی، یہ نشانی مقرر کر دی گئی، انہوں نے محسوس کیا کہ اب میں بات کرنے کی صلاحیت تو کھو بیٹھا ہوں، لیکن تسبیح و تحلیل کر سکتا ہوں۔ تو جیسے معمول میں وہ لوگوں کے ساتھ باہر آ کے کوئی بات کرتے تھے یا اس طرح کی کوئی صورت ہوتی تھی، اسی مقصد سے آئے، اور انہوں نے لوگوں کے پاس آ کے اشارے سے ان کو ہدایت کی کہ صبح و شام خدا کی تسبیح کرتے رہو۔ یہ بھی اشارے سے، تسبیح تحلیل کے الفاظ زبان سے ادا کر دیے ہوں گے۔ میں نے اس کی وضاحت کی ہے، لفظ محراب یہاں معبد کے ان حجروں کے لیے آیا ہے جن میں بیٹھ کر لوگ عبادت کرتے تھے۔ ہمارے ہاں چونکہ محراب محراب مسجد کے لیے عام ہو گیا ہے، ندا مسجد کی دیواروں سے آئی، تہ محراب مسجد سو گیا کون، اب ہمارے ہاں اس کا استعمال بالعموم اسی لیے ہوتا ہے۔ لیکن جو عام طور پر برآمدے سے بنائے جاتے ہیں یا حجرے بنائے جاتے ہیں، ان کے دروازوں پر بھی محرابیں بنائی جاتی ہیں، اس سے ان کے لیے بھی لفظ محراب قدیم صحیفوں میں بھی استعمال ہوتا ہے اور پرانی کتابوں میں بھی استعمال ہوتا ہے۔ لفظ محراب یہاں معبد کے ان حجروں کے لیے آیا ہے جن میں بیٹھ کر لوگ عبادت کرتے تھے۔ اس سے معلوم ہوا کہ دعا اور بشارت کے وقت، یعنی جب انہوں نے دعا کی اس وقت بھی، اور جب اس دعا کو اللہ تعالیٰ کی طرف سے قبولیت حاصل ہوئی اور ان کو ہاتف غیب نے بشارت دی، اس سے معلوم ہوا کہ دعا اور بشارت کے وقت حضرت زکریہ ہیکل ہی کے کسی گوشے میں مصروف عبادت. وہ ہیکل کے خدام میں سے تھے. ہیکل کے اندر جو خاص جگہ تھی, مقدس جس کو کہا جاتا تھا, اور جس جگہ میں عام لوگ بنی اسرائیل کے کبھی داخل نہیں ہوتے تھے. اس وقت بھی میں نے عرض کیا تھا کہ جو ویرانہ موجود ہے, یعنی ایک احاطہ ہے جس میں بتایا جاتا ہے کہ ہیکل تھا, وہاں وہ لوگ نہیں جاتے. ان کا خیال ہے کہ جب تک ہیکل وجود میں نہیں آئے گا اور متعین نہیں ہو جائے گا کہ مقدس کی جگہ کون سی ہے, اس وقت تک ہم احتیاطاً کہیں بھی نہیں جاتے. تو اس پورے احاطے میں یہود بالعموم داخل نہیں ہوتے. اس سے معلوم ہوا کہ دعا اور بشارت کے وقت حضرت زکریہ ہیکل ہی کے کسی گوشے میں مصروف عبادت تھے. سورہ آل عمران کی آیت 39 میں وضاحت ہے کہ جب یہ بشارت نازل ہوئی تو وہ نماز میں کھڑے تھے, یعنی نماز پڑھ رہے تھے. میں الفاظ یہ ہیں کہ قائم یصلی فی المحراب, وہ کھڑے ہوئے محراب میں یا اس حجرے میں جہاں وہ عبادت کر رہے تھے, نماز میں مصروف تھے. جب یہ بشارت نازل ہوئی تو وہ نماز میں کھڑے تھے. اسی طرح یہ بات بھی معلوم ہوئی کہ باہر لوگ کسی وجہ سے ان کا انتظار کر رہے تھے. انجیل میں ہے, یعنی انتظار تو کئی پہلوؤں سے ہو سکتا ہے, لیکن معلوم ہوتا ہے کہ لوگ باہر کھڑے تھے. انجیل میں ہے کہ لوگوں کا خیال تھا کہ انہوں نے, یعنی زکریہ نے, مقدس میں کوئی رویا دیکھا ہے. خاص خاص موقعوں پر اللہ تعالیٰ کی طرف سے یہ بشارتیں ہوتی رہتی تھیں, اور کاہن بالعموم اس طرح کے رویا بیان بھی کرتے تھے آ کے. تو لوگوں کو خیال ہوا کہ مقدس میں کوئی رویا انہوں نے دیکھا ہے. چنانچہ وہ باہر آئے تو انہوں نے اشارہ کیا کہ تسبیح و تحلیل کرو, یعنی کوئی رویا نہیں بیان کیا. ان کی زبان بھی بند ہو چکی تھی, اللہ کی یہی نشانی تھی ان کے لیے. البتہ انہوں نے اشارے سے لوگوں سے کہا کہ اللہ کی تسبیح کرو, تحلیل کرو. تسبیح یعنی سبحان اللہ, اللہ کی پاکی بیان کرنا. تحلیل اللہ کی توحید کی شہادت دینا, جس کو ہم لا الہ الا اللہ سے بیان کرتے ہیں. استاذ امام لکھتے ہیں, اس اشارے کے اندر یہ بات مضمر تھی کہ وہ قدرت کے کسی بہت بڑے راز کے امین ہیں جس کے اظہار کا وقت ابھی نہیں آیا. یعنی یہ اشارہ بھی بڑا معنی خیز ہو گیا اور نشانی بھی معنی خیز ہو گئی کہ خاموشی طاری کر دی گئی ہے. اس کا مطلب یہ ہے کہ کوئی بڑی بات ہے جس کا اظہار ہونا ہے, وہ اپنے وقت پر ہو جائے گا. لوگ خدا کی حمد و تسبیح میں مشغول ہو کر اس کا انتظار کریں اور دیکھیں کہ پردہ غیب سے کیا ظہور میں آتا ہے. بہت بوڑھے تھے, جس طرح کہ انہوں نے اس کی تصویر کشی کی ہے کہ وشتل راس و شیب, یعنی میرا سر تو اب بڑھاپے سے بھڑک اٹھا ہے. اور بیوی کے بارے میں کہا ہے کہ کوئی دور دور امید نہیں ہے, وہ بالکل بانجھ ہو چکی ہیں, بہت بوڑھی ہو چکی ہیں. تو اس طرح جب اللہ تعالیٰ بچہ دے گا تو ساری دنیا متوجہ ہوگی, اور اس طرح خود بچے کا وجود بھی اللہ کی نشانی بن جائے گا. یہ بڑا واقعہ تھا جو ان کی ذات سے متعلق ہوا. تو انہوں نے کہا کہ لوگ تسبیح کریں اور تسبیح کے ساتھ اللہ کی حمد کریں, تحلیل میں مصروف ہوں اور انتظار کریں. اللہ تعالیٰ کی طرف سے کیا چیز سامنے آتی ہے وہ آ جائے گی. تو اس طرح سے گویا وہ نشانی انہیں دے دی گئی, اور لوگوں کو بھی معلوم ہو گیا کہ ان کے ساتھ کوئی خصوصی معاملہ اللہ تعالیٰ کی طرف سے ہو رہا ہے. یا یحییٰ خذ الکتاب بقوہ. اب اس کے بعد قرآن مجید نے واقعے کا بہت سا حصہ حذف کر دیا ہے. یہ میں اس سے پہلے بھی عرض کر چکا ہوں کہ قرآن کو واقعہ سنانے یا تاریخ بیان کرنے سے کوئی دلچسپی نہیں ہوتی. نہ وہ داستانوں کی کتاب ہے, نہ وہ تاریخ کی کتاب ہے. اس کے پیش نظر تو اپنا پیغام ہے, اس کو ایک بات کہنی ہے, اس کے ذیل میں کوئی چیز آتی ہے. تو یہاں نصارہ کو یہ بتانا ہے کہ تمہاری تاریخ کیا ہے, اس کی ابتدا کیسے ہوئی تھی. مسیح علیہ السلام سے پہلے سیدنا یحییٰ کی بعثت ہوئی, ان کا پس منظر کیا ہے, اور انہوں نے مسیح علیہ السلام کے ارحاس کی حیثیت سے جب ان کی بشارت دی تو اللہ تعالیٰ کے پیش نظر کیا چیز تھی. वो पूरी दास्तान जिसका ताल्लुक़ मसीही मज़हबियत से है, जिस पर मसीही मज़हब का इल्म कलाम उस्तवार हुआ है, उनके अकायद जिस पर मबनी है, उसको वाज़े करना मकसूद है। तो इस वजह से वो हिस्से दास्तान के सरगुज़श्त के हस्फ हो जाएंगे, उनको बयान करने की ज़रूरत नहीं होगी। अब यूँ समझ लीजिए कि जैसे इसके बाद इतनी बात मुकद्दर है कि बशारत पूरी हो गई, बच्चा पैदा हो गया, अल्लाह की निशानी ज़हूर पज़ीर हो गई, जो कुछ पर्दा गैब से बाहर आना था वो आ गया, और वो बच्चा भी फिर सिन रुश्त को पहुंच गया, यानी ज़ाहिर है उसमें एक वक्त लगा, अब वो इस काबिल हो गया कि उसको उसकी ज़िम्मेदारियां बताई जाएं। वहाँ से कुरान ने अब बात शुरू कर दी, या यहया खुज़ अल किताब बिकुव्वा। इस तरह के मौके होते हैं कि जिसमें नज़्म कलाम को आम लोगों के लिए वाज़े रखने की गरज से कुछ चीज़ें बयान करनी ज़रूरी हो जाती हैं। चुनाचे मैंने उसको एक जुमले में इस तरह बयान कर दिया है, ये बशारत पूरी हुई, चुनाचे वो बच्चा सिन रुश्त को पहुंचा तो फरमाया, यानी गोया अब पीछे से कलाम मरबूत हो गया। या यहया खुज़िल किताब बिकुवा, ऐ यहया हमारी किताब को मज़बूत थाम लो, ये पहली हिदायत फरमाई और बड़ी मानी खेज। यानी एक सूरत तो वो थी जिसमें अल्लाह ताला के पैगंबर कौमों की तरफ भेजे जाते रहे, जैसे कि कुरान ने बताया है, इब्राहीम अलैहिस्सलाम से पहले तो यही सूरत रही, उसमें कोई ज़रूरत नहीं थी कि कोई मुफस्सल कानून दिया जाए, पैगंबर आते थे, वो आकर लोगों को वो बुनियादी बात बताते थे, इस कायनात का खालिक है, वो अलीम व हकीम हस्ती है, उस हस्ती ने तुम्हें दुनिया में भेजा है, दुनिया इम्तहान के लिए बर्पा की गई है, इसका खात्मा अल्लाह की तरफ से एक नई दुनिया की पैदाइश पर होगा, उस पे तुम उठाए जाओगे, वहाँ तुम जवाबदेह होगे, वहाँ फिर तुम्हारी दुनिया जन्नत भी है और जहन्नम भी है, और उस जन्नत और जहन्नम का फ़ैसला तुम्हारे आमाल पर होना है। ये बुनियादी दावत है, चंद लफ्ज़ों की दावत है, अल्लाह के रसूल आके इसको पेश करते थे। किसी ने इस दावत पर लबैक क्या कहनी थी, कहीं दो, कहीं चार, कहीं ख़ानदान के लोग, बरादरी के लोग। सैयदना नूह अलैहिस्सलाम जैसे पैगंबर के बारे में हम पढ़ चुके हैं कि ज़्यादा से ज़्यादा इतने लोग थे कि एक कश्ती में सवार हो, और उसके बाद अल्लाह का फैसला नाजिल हो गया। तो कोई मुसलमान कौम वजूद में आ जाए, उसके लिए ज़रूरी कवायद अहकाम हों, इसकी ज़रूरत नहीं थी। जहाँ तक उन चीज़ों का ताल्लुक़ है जो हमारी इनफरादी ज़िंदगी में तथहीर के लिए बताई गई हैं, या खुरो नोश की तथहीर के लिए समझाई गई हैं, इसी तरह तथहीर अख़लाक़ के लिए हैं, वो तालीमात थीं, वो एक सुन्नत के तौर पर जारी रहती थीं, और अम्बिया अलैहिस्सलाम के दीन पर जो लोग ईमान रखते थे वो उस पर अमल पैरा होते थे, दो चार पाँच से ज़्यादा तादाद ही कभी नहीं हुई, यही सूरत हल रही। इन लोगों के यहाँ यानी पहली मर्तबा एक मुसलमान कौम वजूद में आई है, और वो भी किस तरह वजूद में आई, यानी सैयदना इब्राहीम अलैहिस्सलाम अपनी कौम को छोड़कर निकले, अल्लाह ताला ने उनको एक दूसरा मिशन सुपुर्द किया, उनके यहाँ तीन बेटे पैदा हुए, उन्होंने उनमें से इसहाक़ को और ईसू को फ़लस्तीन के इलाके में आबाद किया, लेकिन दोनों की जगह अलग अलग कर दी। और ये साफ मालूम होता है कि आगे इसहाक़ की औलाद ही से अल्लाह ताला की तरफ से कुछ मामलात का वादा था। इस्माईल को, दूसरे बेटे को या बड़े बेटे को कहिए, बैतुल्ला में आबाद किया और अल्लाह ताला की तौहीद के मरकज़ की बुनियादें उठा दीं। एक कदीम माबद था, हो सकता है कि आदम अलैहिस्सलाम के ज़माने में बनाया गया हो, उसकी दीवारें मुनहदम हो चुकी थीं, वो एक आध पत्थर पड़ा हुआ रह गया था, उसको दोबारा उठाया, और उसके बाद उनकी औलाद में आगे फिर अल्लाह ने बरकत दी। ये उन्हीं की औलाद है जो बनी इसराइल की हैसियत से जब मिस्र गए तो एक ख़ानदान था, यानी वही 10-12 बेटे थे हजरत याकूब के, या कोई ख़ानदान के और लोग होंगे, वहाँ जाके आबाद हो गए, लेकिन 500 साल में कमोबेश अल्लाह ताला की इनायत से एक बड़ी कौम बन गए, यानी अब वो लाखों की तादाद में थे, एक बड़ी कौम वजूद में आ गई। तो उस बड़ी कौम उस मुसलमान कौम से मुसलमानों की तारीख शुरू हुई, और वही बड़ी कौम है कि जिस कौम को फिर अल्लाह ताला ने अपनी किताब दी पहली बार। इससे पहले पैगंबरों को अगर कोई तालीम के लिए चीज़ दी गई तो वो छोटे छोटे सहायफ थे, जिसकी कुछ मिसालें हमको बाइबल के मजमुए में अंबिया के सहायफ में मिलती हैं। वो बुनियादी तौर पर इंज़ार का कलाम है, यानी लोगों को खबरदार करना है। वही जो मैंने बुनियादी बात बताई है वो बाज़ औक़ात सहायफ की सूरत में नाजिल भी हो जाती थी। क़ुरान मजीद ने सैयदना इब्राहिम के बारे में बताया है कि सोहफ़ इब्राहिम व मूसा, तो मालूम होता है कि इस तरह के सहायफ ज़्यादा से ज़्यादा, लेकिन एक बाकायदा किताब, बाकायदा शरीयत, इज्तमाही ज़िंदगी के बारे में कवानीन, हिदायत, उसका कोई मौका ही नहीं पैदा हुआ। लोग मुशरिकाना तहजीब के तहत जो कुछ करते रहे करते रहे, इनफरादी ज़िंदगी के बारे में अहकाम की सुन्नत जारी थी और उस पर लोग अमल कर लेते थे जो ईमान लाते थे। तो इन लोगों के यहाँ गोया किताब अब मरकज़ बन गई। अल्लाह ताला ने ये बताया है कुरान मजीद में कि किताब जब हमने दी है तो फिर किताब को असल की हैसियत दे दी, यानी अब गोया पैगंबर आए, दावत उठे, लोगों को दीन की तरफ बुलाया जाए, तो सबसे पहला काम यह है कि ए तसमु बेहबलिल्लाह जमीया, अल्लाह की जो रस्सी है, किताब को अल्लाह की रस्सी कहा है हबलुल्लाह, उसको मजबूती के साथ थामा जाए। हमारे यहाँ भी जाहिर है कि अब किताब की रिवायत आगे जारी है। इन लोगों के यहाँ तौरात थी, फिर मुनाजातों की किताब नाजिल की गई। ये बात जहन में रखनी चाहिए कि दुआ करनी है अल्लाह ताला से, उस मकसद के लिए पैगंबर दुआएं सिखाते रहे। कुरान में भी पैगंबरों की दुआएं नकल हुई हैं, ज़बूर सरासर मुनाजात है, और रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम ने भी बहुत सी दुआएं सिखाई हैं। चुनाचे दुआओं में पैगंबर किस तरीके से अपने रब से ताल्लुक़ पैदा करता है, उसकी बड़ी गैर मामूली तस्वीरें होती हैं। और इंसान चूँकि अल्लाह से ताल्लुक़ ही के लिए पैगंबरों का मोहताज हुआ है, तो वो ये रहनुमाई भी फरमाते हैं इस मामले में ख़ास तौर पर। तो ये भी नाजिल हुई, और फिर उसके बाद अब सैयदना मसीह का ज़िक्र तो आगे आएगा। उस वक्त तक तौरात ही अल्लाह की किताब की हैसियत से मौजूद थी, और किताब के बारे में ये बताया गया है कि ये इसलिए दी गई थी कि लियहकुम बैनन्नास फी मख्तलफू फी, जहाँ दीन के मामले में कोई इख्तलाफ हो वहाँ ये किताब मेयार होगी, ये मीज़ान होगी, इसकी तरफ लोग रुजू करें, ये नूर और हिदायत है, ये फैसला करेगी। तो मजहबियात के मामले में जब अल्लाह की किताब नाजिल हो गई तो गोया अब आखिरी फैसला उसी किताब का है। खुदा क्या चाहता है, कायनात के परवरदिगार के पेश नज़र क्या है, उसके जानने के सब ज़राए ख़त्म हो गए। और जब किताब नाजिल हो गई तो फिर उसके बाद गोया पैगंबर भी उसी किताबें, यानी वो भी उसकी हिदायत पर अमल करेंगे, उसके इम्तिसाल अमर में जो करना है करेंगे, वो भी उस किताब में ना किसी चीज़ को मनसूख कर सकते हैं, ना उसमें कोई तब्दीली कर सकते हैं, बल्कि उनके लिए भी पहला हुक्म यही होता है कि खुज़ुल किताबा बिकुव्वा, अल्लाह की किताब को मजबूती से पकड़ो। तो यहाँ याहिया को यही हुक्म दिया गया, याहिया खुज़ुल किताबा बिकुव्वा, पहली बात ही ये कही गई। यानी जैसे ही वो सिन्ने रुश्त को पहुँचे तो उनको कहा गया कि याहिया हमारी किताब को मजबूत थाम लो। इसके बिल्कुल बरखिलाफ़ देखिए, सैयदना मूसा को नबूवत मिली है, उसको कुरान ने बयान किया, बड़ी तफसील से बयान किया है। वो सहरा में सफ़र कर रहे हैं, वहाँ उनको रोशनी नज़र आई है, उससे पहले वहमो गुमान में भी नहीं है उनके कि मुझे इस मनसब के लिए मुंतखब कर लिया जाएगा, ना कोई मुराकबा, ना कोई चिल्ला, ना कोई जद्दोजहद, ना कोई रूहानी मरातब तय हो रहे हैं। वो तो बकरियाँ चराते हुए आए हैं और अपने वतन लौट रहे हैं। तो अल्लाह ताला ने जब उनको ख़िताब किया है तो सबसे पहली बात क्या कही है, यहाँ ये है कि खुज़ुल किताबा बिकुवा, वहाँ फरमाया अकीमिस सलात लिज़िक्री, मेरी नमाज का एहतमाम रखना। तो गोया वहाँ असल चीज़ क्या है, वो इबादात की सुन्नत जो अम्बिया ने जारी की है, वो पहले से जारी है, वो इब्राहिम अलैहिस्सलाम के ज़माने में भी ऐसे ही है। तो पहला हुक्म उनको यही दिया गया। यहाँ ये था कि नहीं, अब तो अल्लाह की किताब आ चुकी है, तौरात मौजूद है, लिहाजा सबसे पहला काम ये करो कि तुम सिन्ने रुश्त को पहुँच गए हो, इस किताब को मज़बूत थाम लो। मज़बूत थाम लो का क्या मतलब है, यानी ये कि जाकर उसको हाथों में मज़बूती से पकड़ लो, यानी अब किताब की तरफ रजू करो, किताब को पढ़ो, किताब को समझो, किताब की तलावत करो, जब कोई मामला पेश आए तो किताब ही को देखो। तो ये मतलब है मजबूत थाम। मैंने लिखा है यानी तौरात को, किताब से मुराद ज़ाहिर है यहाँ तौरात है, उस वक्त तक अभी कुरान नाजिल नहीं हुआ। ये हिदायत इसलिए हुई कि शयातीन जिन्नो इंस को सबसे बढ़कर दुश्मनी किताब इलाही ही से होती है, चुनाचे उसके हामिलीन को वो उससे बरगश्ता करने में कोई कसर उठा नहीं रखते। सबसे ज़्यादा दुश्मनी किताब इलाही से होती है, इसलिए कि किताब इलाही मुहकम कर रही है, वो दाएं बाएं नहीं होने दे रही, वो इख्तलाफात के मामले में फैसला सुना रही है। उसने लोगों को खोंटे से बांध दिया है, उसमें अब मज़हब की हिदायत में आप दाएं बाएं नहीं जा सकते। और ये बड़ी सादा हकीकत है, सादा हकीकतें बाज़ औक़ात लोग फरामोश कर देते हैं, वो पेश पा उफ्तादा होती हैं। अल्लाह ताला ने हमें क्या दिया है, हम इंसान की हैसियत से अक्ल जैसी नेमत से सरफराज किए गए, हमारी एक फितरत है और अक्ल है जो उस किताब फितरत को पढ़ती है, उसमें फहम व इदराक की सलाहियत भी है और आगे इस्तेदाद दी गई है कि वो इस्तिम्बात भी कर सकती है। बड़ी नेमत है अल्लाह ताला की। हमें अगर दुनिया में अपने मामलात में कोई इस्तदलाल करना है, किसी चीज़ को समझना है, तो हमारे पास ज़रिया वही है, उसको हम इस्तेमाल करेंगे, यानी हमारे हवास हैं, वो हमें चीज़ों से मुतारफ़ कराते हैं, वो ज़ाहिरी भी हैं बातनी भी हैं, उनसे जो चीज़ें हमें नज़र आती हैं या हम सुनते हैं या जिनसे हमारा वास्ता पड़ता है, इससे हमारा फहम वजूद में आता है या वो चीज़ें हमारे इदराक में आती हैं, उससे इल्म की पैदा हो जाती है और फिर वो कुछ लवाजिम पैदा करती हैं, वो चीज़ें जो अगर इसको मानोगे तो माननी होंगी, वो हमारे अंदर बदियत। जैसे अगर हम किसी चीज़ का असर देखते हैं तो मौसर को तलाश किए बगैर नहीं रह सकते, फेल देखते हैं तो फाइल को तलाश किए बगैर नहीं रह सकते, वो हमारा इस्तरारी इल्म है और हम अपने शऊर की साख्त से मजबूर हैं कि उसको इस्तेमाल करें और उसके नतीजे में अक्ल इस्तेमाल करना शुरू कर देती है। और दूसरी चीज़ अल्लाह की किताब है, यानी मज़हब, अल्लाह को पाना है, अल्लाह की खुशनूदी हासिल करनी है, अल्लाह का हुक्म जानना है, उसमें दाएं बाएं किसी चीज़ की तरफ इल्तफात भी नहीं करना चाहिए, उसमें असल की हैसियत किताबुल्लाह को हासिल है, हर चीज़ उसके तहत रख के देखी जाएगी। यानी अल्लाह की किताब है वो हाथ में पकड़ ली है, जैसे यहाँ फरमाया खुज़िल किताबा बिकुवा, यानी इसको मजबूत थाम लो, ये हाथ से नहीं छूटनी चाहिए, इसको बुनियाद बनाकर अब तुमने ज़िंदगी बसर करनी है। किताब मौजूद है, पैगंबर की हैसियत से मबूस किए जा रहे हैं, एक मुसलमान कौम में मबूस हुए हैं, उनको कोई नई उम्मत नहीं बनानी, कोई नया पैगाम नहीं देना, पहले से सैयदना मूसा अलैहिस्सलाम की कौम मौजूद है, उसी के वो पैगंबर की हैसियत से अल्लाह ताला ने उठाए हैं, और पहला हुक्म उनको क्या दिया जा रहा है, ये तौरात है, इसको मजबूती के साथ था, यानी तुमने इसी की तरफ रजू करना है, मेरी हिदायत के लिए, मेरे पैगाम के लिए। इसको हम इस तरह अदा करते हैं कि मजहबी फ़िक्र में, यानी दुनिया के उलूम में असल की हैसियत अकली इस्तिम्बात और उसके फहम व इदराक को हासिल है, उसी की तरफ रजू करना चाहिए, उसी से इस्तदलाल करना चाहिए, और मजहबियात में या मज़हब के मामले में असल की हैसियत अल्लाह की किताब को हासिल है, उसी को मजबूती से पकड़कर हर चीज़ उसके तहत रख के देखनी चाहिए। वो उसके तहत कबूलियत हासिल कर लेती है, बहुत अच्छी बात है, नई कबूलियत हासिल करती तो उसमें आपको कैसी रोशनी क्यों नज़र ना आए, वो तारीखी है, उसको उठा के फेंक देना चाहिए। तो यहाँ उनको ये हिदायत की, यानी तौरात को ये हिदायत इसलिए हुई कि शयातीन जिन्नो इंस को सबसे बढ़कर दुश्मनी किताब इलाही से होती है, चुनाचे उसके हामिलीन को वो उससे बरगश्ता करने में कोई कसर उठा नहीं रखते। ये तो एक चीज़ है जो पैगंबरों को दी जाती है, यानी अल्लाह की किताब पहले से मौजूद है तो उसको थाम लेंगे, नहीं है तो अल्लाह दे देगा, जैसे कि उसने फरमाया कि वानजलना माहुमुल किताब। उसके बाद जाहिर है कि पैगंबर कोई पहले पढ़ने लिखने नहीं बैठते, वो मुख्तलिफ इल्मी मराहिल से नहीं गुजरते, ये ख़ुद उनके लिए दलील नबूवत होती है, ऐसे ही लोगों का इंतखाब किया जाता है। तो जब उनका इंतखाब किया जाता है तो अब गोया इस किताब के इल्म को उन्हें लोगों में आम करना है, यानी अब गोया वो पहला आलिम भी अल्लाह ताला की तरफ से वजूद में आना है जिसने लोगों को दीन समझाना है। उलमा बाद में पैदा होंगे वो अलग बात है, लेकिन पैगंबर के होते हुए तो पहला आलिम वही है। तो अल्लाह ताला फिर उसको उन मामलात में जहाँ अकली इस्तदलाल की ज़रूरत है, जहाँ किताब को समझने की ज़रूरत है, जहाँ उसके इतलाक़ की ज़रूरत है, जहाँ उसकी रोशनी में इज्तिहाद की ज़रूरत है, उसकी सलाहियत भी अता करते हैं। उसको कुरान मजीद हुक्म और इल्म से ताबीर करता है, वो भी पैगंबरों को अता कर दी जाती है। ये बात यहाँ तक पहुँच गई, अब हमारा वक्त ख़त्म हो गया। अकूल कौली हाजा वस्तगफिरुल्लाह ली वलकुम वलिसाइर।